नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 40 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बिजुली धेरै माग हुने समयमा लोड सेडिङ अन्त्य भएको विद्युत प्राधिकरणको घोषणा। माथिल्लो तामा कोशी बनेपछि बिजुली उब्रिने, यस वर्ष थप 12 अर्ब नाफा कमाउने प्राधिकरणको लक्ष्य।
मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण शुरू, चुनावका लागि उम्मेद्वारका आकांक्षीको लड्को।
जाजरकोटका कांग्रेस नेता रविन्द्र शाहको हत्या, विप्लव माओवादीका कार्यकर्ताबाट चन्दा नदिएकोले हत्या गरेको प्रहरीको दावी।
चिनिया राष्ट्रपति जिनपिङ अमेरिका भ्रमणका क्रममा आज फिनल्याण्डमा, पर्सि अमेरिका पुग्ने।
र सशस्त्र प्रहरीको एपीएफ क्लब माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल विद्युत प्राधिकरणले पिक आवर अर्थात बिजुलीको धेरै माग हुने समयमा लोड सेडिङ अन्त्य भएको घोषणा गरेको छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी प्राधिकरणका निर्देशक कुलमान घिसिङले देशमा पिक आवरमा अब लोड सेडिङ अर्थात विद्युत कटौती नरहेको घोषणा गर्नुभएको हो। उहाँले यो वर्ष भारतबाट 15 अर्ब रूपियाँको बिजुली आयात हुने जानकारी पनि दिनुभयो। प्राधिकरणले भारतबाट 14 अर्बको बिजुली आयात गरेको थियो। यो वर्ष अहिलेसम्म 9 अर्ब 6 करोड 84 लाख रूपियाँको बिजुली भारतबाट आयात भएको र बाँकी 3 महिनामा 6 अर्ब बराबरको बिजुली आयात हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो। भारतबाट धेरै बिजुली आयात भइरहेको भन्ने चर्चा चल्ने गरेको सन्दर्भमा निर्देशक घिसिङले पोहोरभन्दा 1.44% मात्रै बढी बिजुली भारतबाट आयात गरिने बताउनुभयो। चैतमा पनि पानी परिरहेकाले आन्तरिक उत्पादन बढेको, आधा दर्जन आयोजना सम्पन्न भई 105 मेगावाट बिजुली उत्पादन थप भएको र प्रणालीमा 45 मेगावाट थप हुने तयारी रहेकाले लोडसेडिङको चिन्ता अब नभएको उहाँले बताउनुभयो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको 456 मेगावाटको माथिल्लो तामाकोशी आयोजना बनेपछि वर्षायाममा बिजुली बढ़ी हुने जानकारी दिँदै निर्देशक घिसिङले वर्षायाममा विद्युत खपत कसरी बढ़ाउने भन्ने विषयमा छलफल शुरू भएको जानकारी दिनुभयो। यस्तै प्राधिकरणले यस वर्ष आमदानी 12 अर्बले बढ़ाउने लक्ष्य लिएको बताएको छ। पोहोर 32 अर्ब कुल आमदानी गरेको प्राधिकरणले यस वर्ष 44 अर्ब आमदानी पुर्याउने लक्ष्य राखेको निर्देशक घिसिङले बताउनुभयो। विद्युत चुहावट तथा चोरी नियन्त्रण अभियानले अहिलेसम्म झण्डै 4% चुहावट र चोरीमा कमी आएको पनि उहाँले बताउनुभयो। त्यसबाट प्राधिकरणलाई 1 अर्ब 20 करोड़ रूपियाँ फाइदा भएको छ।
विकासको पहल, चुनावी चहल पहल।
स्थानीय तह चुनावमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण शुरू भएको छ। मतदाताको घरमै पुगेर सुसूचित गर्न खटिने 21,000 मतदाता शिक्षा कार्यकर्तालाई देशैभर 2 दिने प्रशिक्षण शुरू भएको निर्वाचन आयोगले जनाएको छ। राज्यको पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको चुनाव हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनु पर्ने प्रक्रियाबारे, मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ। मतदाता शिक्षा स्वयंसेवकले तालिमपछि 1,40,54,482 मतदातालाई मतदाता चुनावमा कसरी मतदान गर्ने लगायतका विषयमा सिकाउनु पर्नेछ। एकजना मतदाता शिक्षा कार्यकर्ताले प्रत्येक दिन 22 जनाका दरले एक महिनामा 670 जना मतदातालाई भोट खसाल्ने तरिकाबारे जानकारी गराउनु पर्नेछ। चैत 26 गतेसम्म 75 जिल्लाकै मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएर कार्यक्षेत्रमा खटाउने निर्वाचन आयोगको तयारी छ।
यस्तै मतदाताको परिचय पत्र छाप्ने काम 10 दिनमा पूरा हुने भएको छ। मतदाता परिचय पत्र छपाएको जिम्मा पाएको ओमनी ग्रुपले 10 दिनमा छपाई सक्ने बताएको हो। मतदाता परिचय पत्र छाप्नका लागि 600 कर्मचारी खटाइएको र दैनिक 10-14 लाखसम्म परिचय पत्र छाप्ने काम भइरहेको त्यो ग्रुपले जनाएको छ। निर्वाचन आयोगको कार्यालय रहेको कान्तिपथमा हिजोदेखि मतदाता परिचय पत्र छपाएको काम शुरू भएको हो।
स्थानीय चुनावमा 80 दलले भाग लिने भएका छन्। चुनावमा देशैभरि गरेर 80 दलले भाग लिन पाउने निर्वाचन आयोगले जनाएको हो। स्थानीय चुनावमा आन्दोलनरत तराई मधेस केन्द्रित दलले पनि दल दर्ता गराएकोले चुनावमा भाग लिन पाउने आयोगले जनाएको छ। आयोगले निकालेको दलको सूचीमा संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना लगायतका दलको नाम पनि छ। यस्तै चुनाव चिन्ह नपाएका नयाँ शक्ति पार्टी नेपाल र विवेकशील नेपाली लगायतका दलको नाम पनि चुनावमा भाग लिन पाउने दलको सूचीमा समावेश छ।
यस्तै नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीको प्रचार प्रसारका लागि 744 वटै स्थानीय तहमा प्रचार प्रसार समिति गठन गर्ने तयारी थालेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचार प्रसार समन्वय उपसमितिको बैठकले छिट्टै जिल्ला र स्थानीय तहमा प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको हो। पहिलो चरणमा पार्टीका जिल्ला सभापतिको संयोजनमा जिल्ला स्तरीय समिति गठन गर्ने र समितिले स्थानीय तहमा प्रचार प्रसार समिति गठन गर्ने निर्णय भएको उपसमितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो। कांग्रेसले चुनावमा प्रचार प्रसारका लागि पार्टीका शीर्ष नेताको सहभागितामा सातै प्रदेशमा आउँदो हप्ताभरि आमसभा गर्दैछ।
स्थानीय तहको चुनावका लागि राजनीतिक दलहरूले तयारी तीव्र बनाइरहेका छन्। दलहरू आफ्ना भातृ संगठनलाई टोल टोलमा सक्रिय बनाउँदै उम्मेद्वार छनौटको लागि छलफल र भेला गर्न थालेका छन्। 20 वर्षसम्म स्थानीय चुनाव नहुँदा अवसर नपाएका राजनीतिक दलका धेरै कार्यकर्ता उम्मेद्वार बन्न उत्साहित देखिएका छन्। प्रकाश ढकालको रिपोर्ट।
मतदातालाई 20 वर्षपछि स्थानीय नेतृत्व चुन्ने अवसर आएसँगै स्थानीय अगुवा कार्यकर्ता र नेतामा भने उम्मेद्वार बन्ने चटारो शुरू भएको छ। दलहरूले स्थानीय चुनावका लागि उम्मेद्वार छनौट गर्ने निर्णय गरेसँगै सबैजसो पार्टीभित्र उम्मेद्वार बन्ने प्रतिस्पर्धा शुरू भएको हो। वर्षौं पछि हुन लागेको चुनाव अनि यसपटकदेखि बढेका अधिकारका कारण स्थानीय चुनावमा पार्टीभित्रै एउटै पदका लागि धेरैजनाले आकांक्षा देखाइरहेका छन्। विशेष गरी ठूला दलमा उम्मेद्वार बन्न चाहनेको लर्को नै लागेपछि छनौटका मापदण्ड तय गरिएको छ। नेकपा माओवादी केन्द्र दैलेखका सह इन्चार्ज गणेश सलामी:
आकांक्षीहरू निश्चित नै रूपमा अब लामो समय भएको छ, आकांक्षीहरू हुनुहुन्छ पक्कै पनि। यद्यपि फेरि पनि अब सिनियरिटीको हिसाबले, अनुभवको हिसाबले, जनप्रियताको हिसाबले हामीले फेरि त्यो मापदण्डहरू बनाएका छौं। सकभर अब सर्वसम्मत ढंगले नै हामी उम्मेदवारी छनौट गर्ने प्रक्रिया अपनाएका छौं।
संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रले वैशाख पहिलो हप्ताभित्र उम्मेद्वार छनौट गरिसक्ने कार्यतालिका बनाएका छन्। दोस्रो दल एमाले वैशाख 4 गतेभित्र सबै उम्मेद्वारको छिनोफानो गरेर 12 गते बस्ने स्थायी समिति बैठकबाट अनुमोदन गर्ने बताएको छ। उसले आकांक्षीको संख्या कम गर्न 3 तहमध्ये एउटा चुनावमा मात्र उम्मेद्वार बन्न पाउने निर्णय नै गरेको छ। त्यस्तै राप्रपा र फोरम लोकतान्त्रिकले मात्र होइन आन्दोलनरत मधेसी दलले पनि उम्मेद्वार छनौटको आन्तरिक गृहकार्य गरिरहेका छन्। जनघनत्व धेरै भएका र आर्थिक हिसाबले बलिया स्थानीय तहमा अन्यत्र भन्दा बढी आकांक्षी देखिएका छन्। अझ लामो समयपछि स्थानीय चुनाव हुन लागेकाले पाकादेखि युवासम्म उम्मेद्वार बन्न लालायित देखिएका छन्। काठमाडौँका 11 वटै नगरपालिकामा उम्मेद्वार छान्न आफूहरू दिनरात लागेको बताउनुहुन्छ एमाले काठमाडौँका अध्यक्ष कृष्ण राई:
एमाले अब ठूलै पार्टी भएको हुनाले यहाँ ठूलै कार्यकर्ताको जमात छ, यस कारणले यसमा आकांक्षीहरू धेरै हुने त स्वाभाविकै हो। जिल्ला अध्यक्षको हैसियतले भन्ने हो भने हामीले चाहिँ कार्यकर्ताहरूलाई के प्रशिक्षित गरेका छौँ भने तपाईँहरू सबै आकांक्षी हुनु स्वाभाविक हो लामो समय भएको हुनाले, तर अहिले संविधानले प्रदत्त गरेको स्थानीय तह सम्बन्धी 22 अधिकारहरू र त्यो अधिकारलाई भोलि कार्यान्वयन गर्न सक्ने वा नसक्ने आफ्नो हैसियत पनि हेर्नुपर्छ है भनेर हामीले भनेका छौँ।
चुनावमा देशभरबाट 36,639 जना निर्वाचित हुने भए पनि लाखौं व्यक्ति उम्मेद्वार बन्नेछन्। विगतको स्थानीय निकाय भन्दा स्थानीय तह अधिकार सम्पन्न हुने र सञ्चालन गर्न कठिन हुने भएकाले धेरै मध्ये योग्य व्यक्तिलाई नै अवसर दिइने बताउनुहुन्छ धनकुटा काँग्रेसका जिल्ला सदस्य लेखनाथ पौडेल।
यतिका वर्ष पछाडि हुँदै गरेको निर्वाचनमा स्वाभाविक रूपमा उम्मेद्वारको आकांक्षा हुनु स्वाभाविक हो। अब यसलाई पार्टीले व्यवस्थित गर्नको निम्ति उम्मेद्वार छनौट समिति पनि गठन गरेको छ। स्थानीय हिसाबबाट स्थानीय तहबाट निर्विवाद रूपमा आए भने त्यही कुरा मिलिहाल्यो, होइन भने एउटा चाहिँ उम्मेद्वार चयनको प्रक्रिया बनाएको छ पार्टीले र स्वाभाविक रूपमा पार्टीमा गरेको योगदान एउटा चाहिँ पपुलारिटी सिनियरिटी यी आदि इत्यादि सबै कुराहरूलाई हेरेर पार्टीले एउटा उम्मेद्वारको व्यवस्थापन सही ढंगले गर्छ।
उम्मेद्वारीको दावी बढेसँगै दलभित्र उम्मेद्वार छिनोफानो गर्ने रस्सा कसी बढेको छ। सबै जसो दलमा कुन ठाउँको कुन पदमा कुन गुटका उम्मेद्वारले मौका पाउने हुन् भन्ने क्रम पनि बढेको छ। स्थानीय तहको चुनाव देशको विकासको मेरुदण्ड पनि हुने भएकाले दलहरूले हाम्रा भन्दा राम्रा उम्मेद्वारलाई मौका दिनुपर्ने देखिन्छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाइ कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, कामा के हो बसै कहाँ हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
पशुपति मन्दिरको पुजारीलाई भट्ट भन्ने चलन भए जस्तै जनकपुरको राम जानकी मन्दिरका पुजारीलाई के भनिन्छ?
ए महन्त, बी योगी। यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बिजुली धेरै माग हुने समयमा लोड सेडिङ अन्त्य भएको विद्युत प्राधिकरणको घोषणा, यस वर्ष थप 12 अर्ब नाफा कमाउने प्राधिकरणको लक्ष्य, सबै स्थानीय तहमा प्रचार प्रसार समिति गठन गर्ने काँग्रेसको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शाहको हत्या नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गरेको खुलेको छ। चन्दा नदिएको निहुमा विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले शाहको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले गरेको पत्रकार सम्मेलनमा भेरी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाहले हत्यामा संलग्न रहेको आरोपमा ठगेन्द्र बहादुर सिंह, दिल बहादुर राणा पक्राउ परेको र बलबहादुर मल्ल, प्रेम ओली, इन्द्र शाही र दीर्घबहादुर नेपालीको खोजी भइरहेको जानकारी दिनुभयो।
जंगली हात्तीको आक्रमणबाट सप्तरीमा 2 जनाको ज्यान गएको छ, 5 जना घाइते भएका छन्। गाउँ पसेको जंगली हात्तीले आक्रमण गर्दा हनुमाननगर 5 का 22 वर्षका रोशन झा र 30 वर्षका सञ्जय साफीको ज्यान गएको हो। 2 जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको प्रहरीले जनाएको छ। हात्तीले गाउँमा घर भत्काउनुका साथै बाली नालीमा पनि क्षति पुर्याएको छ। जिल्ला वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षकका कर्मचारीले हात्तीलाई गाउँबाट भगाएका छन्। यस्तै जंगली हात्तीको आक्रमणबाट जनधनको कालिम्पोङ क्षेत्री भएको प्रति बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत श्रीरामनगर उपभोक्ता समितिले सरकारको ध्यान आकर्षण गराएको छ। जंगली हात्तीको आतंक नियन्त्रण गर्न उनीहरूले वन मन्त्री शंकर भण्डारीलाई भेटेर 9 बुँदे माग पनि पेश गरेका छन्। समितिका अध्यक्ष नवराज नेउपानेले जीव जन्तु र मानव बीचको सह अस्तित्वलाई जोगाउँदै दुवै पक्षको उचित व्यवस्था हुनुपर्ने माग गर्नुभयो। हात्तीले लगातार जसो मध्यवर्ती क्षेत्रमा आतंक मचाउँदा हजारौं नागरिक प्रभावित भएकाले व्यवस्थापन गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने प्रभावितको गुनासो छ।
भ्यागुते रोगबाट पाल्पाको पूर्व खोला गाउँपालिका 2 जलपाका बालक कमल थापाको ज्यान गएको छ। 9 वर्षीय कमलको उपचारका क्रममा गएराती ज्यान गएको लुम्बिनी मेडिकल कलेज प्रवासले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका डाक्टर भास्कर हुमागाईले पाल्पामा पहिलो पटक भ्यागुते रोग देखिएको जानकारी दिनुभयो। जिल्ला अस्पतालका अनुसार भ्यागुते रोगबाट जोगिन बालबालिकालाई जन्मिएको 6, 10 र 14 हप्तामा गरी 3 पटक खोप दिनुपर्छ भने 6 देखि 12 वर्षको उमेरमा पनि खोप दिनुपर्छ। 12 वर्षपछि अर्को पटक भ्यागुते रोग विरूद्धको खोप दिएपछि रोगको संक्रमण नहुने डाक्टर हुमागाईले जानकारी दिनुभयो।
विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको ज्यान गएको छ। हिजो बेलुका घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेकी मध्य नेपाल नगरपालिका 5 रमघा जगनपुरकी 11 वर्षकी संगीता थापाको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको हो। च्याउको तरकारी खाँदा बिरामी भएका 4 जनाको उपचार भइरहेको छ।
काठमाडौँ उपत्यका मात्र होइन देशका धेरै गाउँमा पनि खानेपानीको समस्या छ। नजिक धारा कुवा नहुँदा पानीका लागि घण्टौं ओहोर दोहोर गर्नुपर्ने बाध्यता छ। खानेपानीको अभावले महिलाले झनै धेरै कष्ट झेल्नु परेको छ। इलामको चुलाचुली पुगेका उज्यालोका झापा सहकर्मी गोपाल गर्तुलाको रिपोर्ट।
एका बिहानै घर घरबाट गाग्री बोकेर निस्किन्छन् महिलाहरू। झण्डै 1 किलोमिटर टाढाको खोल्साभित्र बनाएको इनारमा पालो पर्खिनेहरूको खलबल टाढैबाट सुनिन्छ। यो हो दक्षिण इलामको चुलाचुली गाउँपालिका वडा नम्बर 8 को बुकुवा गाउँ। देशका समृद्ध जिल्ला मध्येमा गनिन्छ सुदूरपूर्वको इलाम, तर इलामको अन्तरकुन्तरको कथा बेग्लै छ। काका कुल छन् कतिपय गाउँ बस्तीहरू। यहाँ सदरमुकाम इलाम बजारबाट 125 किलोमिटर भन्दा टाढाको बस्तीमा पानीकै समस्या।
पहिले भनेको घर संख्या कम्ती रहेछ र पानीले त्यति समस्या पर्दैन थियो। अहिले घर संख्या बढे पछाडि भनेको पहिले 10 घरमा लाग्ने, अहिले 2 घरमा पानी जान्छ रहेछ क्या। अहिले हामीले बुझ्दै जाँदाखेरि चाहिँ मान्छे धेर भएपछि पानीको स्रोत हामीलाई कम भयो क्या। यहाँ
भरदिन मान्छेलाई पिउन, खाना र गाई बस्तुको खोलेफाँडो पकाउन, लुगाफाटो धुन, चर्पीमा दिशा धुन अनि घर लिपपोत गर्न र जुठा भाँडा मस्काएर धोई पखाली गर्न पानी त कति हो कति चाहिने। यी सबै कामका लागि महिलाले ढाड बाउडी उन्जेल डोकामा पानीको भारी बोकेर पार लगाउनु पर्छ।
बस्तीहरू धेरै हुना चाहिँ धेरै ओसार्नु पर्छ, धेरै लुगा धुन नहुन त्यसको लागि मात्रै ओसार्नु पर्छ। दिनको 1 आवर 2 आवर ल्याउनु पर्छ पानी नबोक्छ। यहाँ त महिलाको कामै बढी यही पानी बोक्ने नै हुन्छ। यहाँ त
दक्षिण इलामको चुलाचुलीका 6, 7, 8 र 9 नम्बर वडामा पानीको अभरै छ। यहाँको झण्डै 2 पुस्ताले अर्थात् कम्तीमा 50 वर्षदेखिको पानीको गर्जो यसै गरी महिलाले टाढाबाट ओसारेको भरमा चलेको छ। तत्काल ठूलो योजना बन्ला र महिलाका ढाडबाट डोकोको गाग्री हट्ला भन्ने स्थिति पनि छैन। चुलाचुलीका तात्कालीन गाविस अध्यक्ष ओम नारायण खनाल,
एउटा मात्रै खाने पानी, एउटा दोडाले मात्रै खाने पानी योजनाले हामीलाई सम्भव छैन। प्रत्येक वार्डमा एउटा वार्डमा सकेसम्म 2टा योजना आउनुपर्ने देखिन्छ। काम गर्नका लागि एकैचोटि चाहिँ गर्न असम्भवै छ, भूगोलका कारणले पनि हामीलाई असम्भव छ। तर पनि हामी 4-5 वटा चाहिँ खानेपानीका योजनाहरू भूमिगत सिँचाइ अथवा चाहिँ खोलाको फिल्टर गरेर ल्याउने कोसिसमा अथवा योजना अघि बढेर केन्द्रले स्वीकृत गरेका कतिपय थालनी गर्ने खानेपानी डिभिजन कार्यालयले एकैचोटि चाहिँ हामी सक्दैनौँ। क्रमगत रूपमा एउटा वार्डको एउटा एकपटक अर्को गर्दै गर्दै हामी सम्पन्न चाहिँ गर्छौँ भन्ने हामीलाई आश्वासन पाएका छौँ। हाम्रा नेताहरू पनि प्रयासरत हुनुहुन्छ।
पानी यो बिना जीवनको कल्पना पनि गर्न सकिन्न। सरेर लाग्ने 70% भन्दा धेरै रोगहरू दूषित पानीबाटै सरिरहेका हुन्छन्। तर दक्षिण इलामको चुलाचुलीका बासिन्दाको ठूलो हिस्सा सरकारसँग पानी माग्दा माग्दै जुनी बिताइरहेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाऊ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-54-301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संविधान संशोधन गरी अनुचित कार्यलाई पनि आयोगको क्षेत्राधिकारभित्र राख्न माग गरेको छ। अख्तियारले भ्रष्टाचार र अनुचित कार्य एक सिक्काका 2 पाटा भएको भन्दै यसको नियन्त्रण, रोकथाम र निर्मूल गरेर सुशासन कायम गर्न माग गरेको हो। आयोगको कामका बारेमा जानकारी लिन गएको व्यवस्थापिका संसद को सुशासन तथा अनुगमन समितिलाई आयोगले संविधानबाट अनुचित कार्यको छानबिनको प्रावधान हटाएको र अर्को क्षेत्राधिकार प्राप्त निकायलाई जिम्मेवारी समेत नतोक्दा भ्रष्टाचार विरूद्धको कार्यवाही प्रभावकारी नहुने जनाएको हो। यसैबीच नापी कार्यालय धनुषाका नापी सर्वेक्षक रामलोचन ठाकुर 22,000 घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले नापी सर्वेक्षक ठाकुरबाट सेवाग्राहीबाट लिएको 22,000 रुपियाँ घुससहित पक्राउ गरेको हो। सेवाग्राहीले दिएको सूचनाको आधारमा सर्वेक्षक ठाकुरलाई घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ। गएको आइतबार नापी कार्यालय धनुषाका अमिन कृष्ण जोशीलाई सेवाग्राहीबाट 30,000 रुपियाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो।
आज चैत्राष्टमी अर्थात चैत्य दशैं दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ। चैत्य दशैंको अवसरमा काठमाडौँ सहित विभिन्न ठाउँका शक्तिपीठ तथा मन्दिरमा बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको थियो। चैत्य दशैंको अवसर पारेर आज भगवतीका मन्दिरमा पूजा पाठ गर्नुका साथै पशु बलि चढाउने गरिन्छ। हिन्दू धर्मावलम्बीले वर्षको 2 पटक दुर्गा भवानीको विशेष महत्वका साथ पूजा आजा गर्ने गर्छन्।
नेपाल आयल निगमले न्यून प्रदूषण र धेरै माइलेज दिने युरो 4 मापदण्डको डिजेल र पेट्रोलको बिक्री वितरण शुरू गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट यही अप्रिल 1 युरो 4 मापदण्डको पेट्रोल र डिजेल ल्याउन थालेको निगमले आजदेखि बिक्री शुरू गरेको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक निफ्टी आज 3.5 अङ्कले घटेको छ। बजार खुले लगत्तै बढेको शेयर बजार बीचमा घटेर केही समयपछि फेरि बढेको थियो, तर कारोबार बन्द हुने बेलामा फेरि घटेर निफ्टी 1557 बिन्दुमा आइपुगेको हो। समग्र बजार घटे पनि आज बीमा, होटल र वित्त समूह भने बढेका छन्। आज सबैभन्दा धेरै होटल समूह झण्डे 75 अंकले, बीमा 11.23 अंकले र वित्त समूह 2.38 अंकले उकालो लागेको छ। आज सबैभन्दा धेरै जलविद्युत समूह 33 अंकले घटेको छ। आज 1,63 करोड़ भन्दा धेरैको शेयर किनबेच भएकोमा सबैभन्दा बढ़ी नेपाल ब्याङ्क लिमिटेडको शेयर 12,85,00,000 भन्दा बढ़ेको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
भक्तपुरको चागुनारायण नगरपालिकामा दुईजना कार्यकारी अधिकृतले काम गर्दा कर्मचारी र सेवाग्राही अन्यलमा परेका छन्। स्थानीय तह पुनर्संरचनाको क्रममा नगरकोट नगरपालिका चागुनारायण नगरपालिकामा गाभिएपछि साबिकको नगरकोट नगरपालिकाका प्रमुख राजेन्द्र कार्कीलाई महोत्तरी सरुवा गरिएको थियो, तर उहाँ जान नमानेकोले नगरपालिकामा नयाँ अधिकृत लोकनाथ भूषाल र राजेन्द्र कार्की दुवैजनाले काम गर्दा कर्मचारी र सेवाग्राही अन्यलमा परेका हुन्।
तेह्रथुम आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा रहेको सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पको भवन पुननिर्माणका लागि बजेट अभाव भएको छ। शनिबार रातिको हावाहुरीले बेस क्याम्प भवनको छानो उडाएपछि त्रिपालले छोपेर काम चलाइएको सशस्त्र प्रहरी निरीक्षक सानु कान्छा त्वना बासुले जानकारी दिनुभएको छ। भवन मरमतका लागि स्थानीय बासिन्दाले आर्थिक सहयोग संकलन गर्ने अभियान शुरू गरेका छन्।
खोटाङको शेरगढ मुडे बजारमा मुडे ब्यारेकमा कार्यरत सैनिक जवान अर्जुन थापा एक हप्तादेखि सम्पर्क विहीन हुनुभएको छ। सुनसरीको बरहा नगरपालिका 5 भरौल का थापा घर विदाबाट फर्कने क्रममा चैत 16 गतेदेखि सम्पर्क विहीन हुनुभएको हो।
मेरो पनि भन्नु छ।
लमजुङका मतदाताले चुनावमा हाम्रालाई भोट दिँदा दुःख पाएकाले अब राम्रालाई भोट दिने भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा कमल शर्मा लेख्नुहुन्छ, यो हो नि लाइनको कुरा। उहाँहरू मात्र होइन, हामी सबै पनि कार्यकर्ता नभई आम नागरिक भएर चुनावमा भाग लिउँ, अनि मात्रै हामीले चाहे जस्तो परिवर्तन हुन्छ।
ऋषि अधिकारीले लेख्नु भएको छ, बुढा बुवा आमाले त कुरा बुझ्नु भएछ, अब नयाँ पुस्ताले पनि कुरा बुझ्न ढिलो गर्नुहुन्न।
फेसबुकमै प्रदीप घिमिरे लेख्नुहुन्छ, स्थानीय तहको निर्वाचनमा राज्यको तर्फबाट र निजी क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा अरबौं रुपियाँ खर्च हुनेछ, छोटो समयमा यति धेरै रकम खर्च हुँदा यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ, कमाएको स्रोत नखुल्लाइएको धन, लुकाएको धन, कालो धन सबै बजारमा आउनेछन्। यो अर्थतन्त्रको दृष्टिकोणले राम्रो हो, यसले बजारमा कारोबार पनि बढ्छ, साथमा राज्यका तर्फबाट पनि अरबौं खर्च हुँदा आर्थिक वृद्धि दर उकालो लाग्ने देखिएको छ।
हात्तीको आक्रमणमा सप्तरीमा दुईजनाको ज्यान गएको खबरमा फेसबुकमा किरण कामीले लेख्नु भएको छ, वन्यजन्तु पनि अति आवश्यक हुन् तर मान्छेको ज्यान पनि कुनै हरेक मालमा पाइने चीज होइन, त्यसैले यी दुवैको ज्यानको जिम्मा सरकारले लिनुपर्छ।
अनि गैंडाबाट पीड़ित भएको भन्दै मनोज रायमाझीले फेसबुकमा लेख्नु भएको छ, किसानले बाली लगाउन नपाएको धेरै वर्ष भइसक्यो, त्यस्ता गैंडालाई लैजाने बारे पनि सरकारले सोच्न जरूरी छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ।
साथीहरू, ऋग्वेद शर्मा र मोहन पौडेल मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब केही विदेशका खबर। चीनका राष्ट्रपति शी जिनपिङ अमेरिका भ्रमणका लागि निस्कनु भएको छ। 3 दिने भ्रमणका क्रममा उहाँ आज फिनल्याण्ड पुग्नु भएको छ। चीन राष्ट्रपति जिनपिङले अमेरिकाको फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पर्सी अमेरिका पुग्ने चिनियाँ भ्रमण टोलीमा राष्ट्रपति जिनपिङसँगै चिनियाँ उपप्रधानमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू पनि छन्।
उत्तर पश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा 58 जनाको ज्यान गयो। यसरी मारिनेमा 9 जना बालबालिका रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। इडलिब प्रदेशको खान सेइखुनमा उनीहरूमाथि हवाई जहाजबाट विषालु ग्यास प्रहार भएको थियो। ग्यास आक्रमणका कारण धेरैजनामा श्वास प्रश्वासमा समस्या भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अब केही खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब इलाममा चलिरहेको तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज संकटा क्लबलाई 1-0 हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो। सेमी फाइनलमा एपीएफले झापा 11 र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछन्।
युनिभर्सिटी कप क्रिकेट प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय र ग्लोबल कलेजले विजय शुरूआत गरेका छन्। किर्तिपुरमा भएको उद्घाटन खेलमा त्रिभुवन विश्वविद्यालयले नेपाल इन्जिनियरिङ क्याम्पसको बी टिमलाई 9 विकेटले हराएको हो। यस्तै दोस्रो खेलमा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ क्याम्पसकै ए टीमलाई 10 विकेटले हराएको छ। प्रतियोगिताको विजेताले 1,00,000 रुपियाँ र उपविजेताले 50,000 रुपियाँ नगद पुरस्कार पाउनेछन्। यस्तै भोलिदेखि काठमाडौँमा 16 वर्ष मुनिको नेक्सस कप 2020 क्रिकेट प्रतियोगिता शुरू हुने भएको छ। बुढा नीलकण्ठ स्कूलका 2 मैदान, ल्याबोरेटोरी स्कूलको मैदान र त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगितामा 28 टिमले भाग लिनेछन्।
र श्रीलंका र बंगलादेशको पहिलो 2020 क्रिकेट प्रतियोगिता शुरू भएको छ। वर्षाका कारण ढिलो गरी शुरू भएको खेलमा टस जितेर पहिले ब्याटिङ गुजेको बंगलादेशले आक्रामक शुरूआत गरेको छ। अहिले 4 ओभर 5 बलको खेल सकिँदा बंगलादेशले 1 विकेट गुमाएर 51 रन बनाएको छ। उसका सौम्य सरकार 23 र सब्बिर रहमान 16 रन बनाएर खेलिरहेका छन् भने ओपनर तमिम इकबाल लासित मालिङ्गाको बलमा 0 रनमा आउट भएका छन्। खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बिजुली धेरै माग हुने समयमा लोड सेडिङ अन्त्य भएको विद्युत प्राधिकरणको घोषणा। माथिल्लो तामा कोशी बनेपछि बिजुली उब्रिने, यस वर्ष थप 12 अर्ब नाफा कमाउने प्राधिकरणको लक्ष्य।
मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण शुरू, चुनावका लागि उम्मेद्वारका आकांक्षीको लड्को।
जाजरकोटका काँग्रेस नेता रविन्द्र शाहको हत्या, विप्लव माओवादीका कार्यकर्ताबाट चन्दा नदिएकोले हत्या गरेको प्रहरी।
चिनिया राष्ट्रपति जिनपिङ अमेरिका भ्रमणका क्रममा आज फिनल्याण्डमा पर्सि अमेरिका पुग्ने।
र सशस्त्र प्रहरीको एपीएफ क्लब माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।